स्वागत छ फ्रिडम चौतारीमा। प्रेस विरोधी घटना र अभिव्यक्ति स्वतन्त्रताका समसामयिक पाटाहरूको बारेमा फ्रिडम फोरमले 2076 वैशाखदेखि असारसम्मको 3 महिनाभित्र तयार गरेको रिपोर्टको आधारमा आज यो फ्रिडम चौतारी पडकास्टमा प्रेस विरोधी घटना र अभिव्यक्ति स्वतन्त्रतामा कस्ता खालका समस्याहरू आए र कस्ता खालका घटनाहरू भए हाम्रा सहकर्मी अस्मिता पोखरेल र दिपा अधिकारीले प्रस्तुत गर्दै हुनुहुन्छ यो बारेमा हाम्रो यो पडकास्टमा।
पछिल्लो 3 महिनामा दिपा पत्रकार विरुद्ध हुने घटनाहरू जुन छ नि 35 पत्रकार विरुद्धका हिंसाका घटनाहरू फ्रिडम फोरमले चाहिँ तथ्याङ्क सङ्कलन गरेको छ र उक्त घटनाहरूमा के देखिन्छ भन्दाखेरि 65 पत्रकारहरू प्रत्यक्ष प्रभावित हुनुभएको छ र जसमध्ये 5 पत्रकारहरू महिला पत्रकारहरू हुनुहुन्छ र प्रभावित पर्ने पत्रकार मध्ये 60 चाहिँ पुरुष पत्रकारहरू हुनुहुन्छ र पत्रकारहरूमाथि यो पछिल्लो 3 महिनामा आक्रमणका 9 घटेका छन् फ्रिडम फोरमले राखेको तथ्याङ्क अनुसार। र त्यस्तै पत्रकारितामा अवरोध सृजना हुने 5 घटे र समाचार लेखेकै कारण धम्की आएका 10 फ्रिडम फोरमले रेकर्ड गरेको छ र त्यसै गरी 5 पत्रकारहरू यसबीच पक्राउ पर्नु भएको छ भने 4 पत्रकारहरूलाई चाहिँ समाचार प्रकाशित गरेकै कारण दुर्व्यवहार गरिएको थियो र त्यस्तै 1 पत्रकारलाई मुद्दा खेप्नु परेको छ त्यो पनि साइबर क्राइम।
त्यस्तै अस्मिता 7 प्रदेश मध्ये पत्रकार विरुद्धको हिंसा मा प्रदेश 2 चाहिँ बढी पत्रकार विरुद्धका हिंसाहरू घटेको देखिन्छ फ्रिडम फोरमले सङ्कलन गरेको तथ्याङ्क अनुसार। उक्त प्रदेशमा 26 पत्रकार विरुद्धका हिंसाका घटनाहरू फ्रिडम फोरमले सङ्कलन गरेको छ।
प्रदेश 2 26 पत्रकार प्रभावित हुनुभयो त्यसो भए
26 पत्रकारहरू चाहिँ प्रदेश 2 अनि यो चाहिँ सबैभन्दा बढी संख्यामा रहेको छ।
हजुर
अन्य प्रदेशको तुलनामा चाहिँ प्रदेश 2 चाहिँ बढी रह्यो। त्यस्तै प्रदेश 1 7 प्रदेश 3 10 प्रदेश 4 5 प्रदेश 5 3 प्रदेश 6 14 र प्रदेश 7 1 पत्रकार विरुद्धका घटनाहरू घटेका छन् यो 3 महिनाको अवधिमा।
र दिपा यसरी विषयवस्तुहरू चाहिँ आउनुहुँदाखेरि अप्रेल 1 नै 1 पत्रकार राजेन्द्र अधिकारी पोखराबाट पक्राउ पर्नु भएको रहेछ र हामी चाहिँ यो विगत अप्रेल मे जुनको घटनाहरू हामीहरू यसरी तथ्याङ्क लिएर घटनाहरू पनि यसरी भन्दै जान्छौँ र अप्रेल 1 पक्राउ पर्नु भएको छ राजेन्द्र अधिकारी पोखराबाट र उहाँ पक्राउ पर्ने कारण चाहिँ विप्लव आबद्ध माओवादीले आयोजना गरेको कार्यक्रममा रिपोर्टिङ गर्न गएको बेलामा उहाँलाई पक्राउ गरेको रहेछ प्रहरीले र पक्राउ परेको 3 रिहा हुनुभए तापनि यस घटनाले के देखाउँछ भने पत्रकारहरूलाई रिपोर्टिङको क्रममा बिना कारण पक्राउ पर्ने र रिहा गर्ने प्रविधि मौलाएको देखिन्छ। दिपा
पक्कै पनि अस्मिता अर्को यस्तै किसिमको घटना मोरङको उर्लाबारीमा पत्रकार किशोर श्रेष्ठमाथि घटेको छ। निगरानी दैनिकमा कार्यरत श्रेष्ठले सामाजिक सञ्जालमा कर्णाली पुलमा भेटिएको शंकास्पद वस्तुको बारेमा स्ट्याटस लेखेको कारणले उनलाई केही समयका लागि प्रहरीले पक्राउ गरेको थियो र पछि उनलाई छोडिएको थियो। 1 प्रहरीलाई पत्रकार श्रेष्ठले उक्त स्ट्याटस प्रहरीकै सहयोगका लागि लेखेको भनेर बुझाएपछि मात्रै उनी रिहा भएका थिए।
त्यसै गरी दिपा संचार केन्द्र .com अनलाइनमा कार्यरत पत्रकार राजकुमार घिमिरेलाई कारण नखुलाई केही समयका लागि प्रहरीले पक्राउ गर्यो र फ्रिडम फोरमका गण्डकी प्रदेशका प्रतिनिधि राजन उपाध्यायका अनुसार पत्रकार घिमिरेलाई चाहिँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सहयोग गरेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको थियो र आशंका गरेर मात्र पनि प्रहरीले चाहिँ पत्रकारले यसरी पटक पटक सम्झाउने केसहरू धेरै आएको छ आजकल र यी घटनाहरूले के देखाउँछ भने प्रहरीको व्यवहार पत्रकार प्रति नकारात्मक छ र बिना कारण पत्रकारहरूलाई पक्राउ गरिने क्रम पनि अहिले जारी रहेको छ।
अस्मिता प्रहरीको मात्रै नभएर स्थानीय सरकारका जनप्रतिनिधिहरूको व्यवहार र रवैया पनि पत्रकारहरू प्रति राम्रो नरहेको केही घटनाहरूले साबित गर्छ। स्थानीय सरकारका जनप्रतिनिधिहरूको विरुद्ध समाचार लेखेकै कारण मात्रै यो 3 अवधिमा 8 घटनाहरू घटेका छन्। पत्रकारलाई दुर्व्यवहार गरेका कारण चर्चामा आएका इटरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले 2 घटनामा 3 पत्रकारमाथि दुर्व्यवहार र धम्की दिएका थिए। पत्रकार विराट गौतमलाई टेलिफोन मार्फत मेयर चौधरीले पत्रकारको नाक भाँच्नका लागि 1 रकम र जग्गा छुट्याएको भन्दै आक्रोशित रूपमा धम्की दिएका थिए। त्यसै गरी उनको कार्यालयमा 1 कर्मचारी पिटिएको विषयमा रिपोर्टिङ गर्न जाँदा मेयर चौधरीले दुर्व्यवहार गरेका थिए पत्रकारहरूमाथि दुर्व्यवहार गरेका थिए। पत्रकारहरू द्वय कृष्ण बहद भट्टराई र विकल रेग्मीमाथि दुर्व्यवहार भएको थियो
र यस्तै खालको घटना अन्त कहाँ घटेको छ भन्दाखेरि कालीकोटका पत्रकार रमेश रावललाई कालीकोट नगरपालिकाका मेयरका छोरा ले ज्यान मार्ने धम्की दिएका थिए। कालीकोटबाट हामीले घटनाक्रम बुझ्दै जाँदाखेरि के थाहा भयो भन्दाखेरि पत्रकार रावलले नगरपालिकाको सवारी साधन दुरुपयोग गरेको विषयमा समाचार प्रकाशित गरेका थिए र सोही कारणले गर्दा चाहिँ नि उहाँमाथि त्यसरी धम्की चाहिँ मेयरका आफ्नै छोराले दिएका रहेछन्। र अर्को मेयरद्वारा पत्रकार प्रताडित घटना चाहिँ प्रदेश दुईको जनकपुरमा भएको थियो, जहाँ पत्रकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रदेश दुईमा भ्रमण गर्दाखेरि चाहिँ सरकारले के कति खर्च गर्यो भनेर बुझ्दाखेरि सो खर्चको विषयमा पत्रकारहरूले चासो दिँदा सूचनाको हक प्रयोग गरेर सूचना माग्दाखेरि पनि त्यहाँ नदिएको र उल्टे उहाँहरू स्वयंले नै धम्की खेप्न परेको हाम्रो यस्तो रिपोर्टिङमा हामीले यस्तो केस स्टडी पनि भेटाएको छौँ।
त्यस्तै यो पछिल्लो 3 महिनामा अस्मिता मेयरहरूले अथवा स्थानीय प्रतिनिधिहरूले चाहिँ पत्रकारहरूलाई धम्काएको त्यसपछि दुर्व्यवहार गरेको समाचार सङ्कलन गर्ने क्रममा चाहिँ सूचनाहरू सहज रूपमा नदिएको यस्ता घटनाहरू चाहिँ धेरै नै घटे। त्यसै गरी अर्को घटना पनि हामीसँग यहाँ छ, मेयरद्वारा पत्रकार प्रताडित घटना प्रदेश दुईको महोत्तरी जिल्लामा घट्न गयो, जहाँ सोनामा गाउँपालिकाका कार्यालयले प्रेस विज्ञप्ति प्रकाशित गरी पत्रकारहरूलाई धम्की दिएको थियो। जनप्रतिनिधि आफैले त्यहाँका स्थानीय शंकर शाह र सुधीर शाहलाई हातपात गरेको समाचार स्थानीय पत्र पत्रिका र संचार माध्यममा प्रकाशित भएको कारणले पत्रकारहरू धनवीर महतो, धर्मेन्द्र कुमार यादव र शैलेन्द्र महतो विरूद्ध विज्ञप्ति जारी गरिएको थियो। यस किसिमका घटनाले अस्मिता स्थानीय प्रतिनिधिहरू प्रेस स्वतन्त्रताका विषयमा अनभिज्ञ रहेको र पत्रकार प्रति अनुधार रहेको देखाउँदछ।
र अहिले त हामीले दिपा जनप्रतिनिधिहरूले चाहिँ पत्रकारलाई प्रताडित गरेको
विषयमा
छलफल भयो होइन। अब अर्को चाहिँ नै हामीहरूले 3 महिनामा चाहिँ के देख्यौं भन्दाखेरि राजनीतिक दलका कार्यकर्ता अथवा राजनीतिक दलका नेताहरू आफै पनि पत्रकार विरूद्ध हुने घटनाहरूमा चाहिँ आफै पनि अग्रसर रहेको इन्भल्भ भएको आफै पनि देखिएको छ। र यस्ता केसहरू केलाउँदाखेरि चाहिँ राजनीतिक दलका कार्यकर्ताले विभिन्न घटनामा दुर्व्यवहार गर्ने क्रममा पत्रकारमाथि समाचार लेखेकै कारणले दुर्व्यवहार गरेका छन्। र कान्तिपुर पब्लिकेशनद्वारा प्रकाशित नेपाल म्यागजिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको व्यङ्ग्यात्मक बाहुबली तस्विर प्रकाशित भएको थियो योभन्दा अलिकति अगाडि, र उक्त तस्विरलाई लिएर नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रधानमन्त्रीको अवहेलना भयो भन्दै नेपाल म्यागजिन जलाएका थिए। र त्यसै गरी मोरङका पत्रकार भोजराज बस्नेतलाई नेपाली काँग्रेस आबद्ध विक्रम राईले समाचार लेखेकै कारण आक्रमण गरेका थिए, र पत्रकार बस्नेतले उक्त पार्टीले उपाध्यक्ष राईलाई बर्खास्त गरेको निर्णयको विषयमा समाचार लेखेको थियो। यसै गरी एबी न्यूज टेलिभिजनका पत्रकार सुशील पाण्डेलाई समाजवादी पार्टी सदस्य विष्णुजङ बस्नेतले धम्की दिएका थिए, र उप प्रधानमन्त्री तथा समाजवाद पार्टीका उपाध्यक्ष उपेन्द्र यादव र पत्रकार सुशील पाण्डे बीच टेलिभिजन अन्तर्वार्ताको क्रममा भएको मनमुटावलाई लिएर पत्रकार पाण्डे विरूद्ध धम्की आएको थियो। र यही घटनाको क्रमलाई लिएर वीरगंजमा रहेको एबी न्यूज टेलिभिजनको ब्युरो अफिसमा पनि कार्यकर्ताद्वारा तोडफोड भएको थियो, र तोडफोडमा संलग्न समाजवादी पार्टीका कार्यकर्ताहरूले चाहिँ पार्टीको उपाध्यक्षलाई अन्तर्वार्ताको क्रममा पत्रकारले अमर्यादित किसिमले प्रस्तुत भएको भन्दै तोडफोड गरेको चाहिँ हामीले रिपोर्टिङमा पाएको छौँ।
यी घटनाहरूले पार्टीका नेता तथा कार्यकर्ताहरू स्वयं प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनाहरूमा संलग्न रहेको देखाउँछ। पत्रकारिताका लागि सुरक्षित वातावरण निर्माण गर्नुपर्ने ठाउँमा नेता तथा कार्यकर्ता आफै प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा सहभागी हुनु आफूमा पनि अस्मिता यो दुर्भाग्यपूर्ण हो,
पक्कै पनि धेरै दुर्भाग्यपूर्ण कुरा हो। पक्कै पनि प्रेसलाई चाहिँ सौहार्द वातावरण प्रदान गर्ने जसको त्यहाँनिर रोल हुन्छ, जसको दायित्व हुन्छ, उसले नै प्रेसलाई चाहिँ अमर्यादित अथवा प्रेसमाथि आक्रमण गर्ने घटनाहरूमा स्वयं संलग्न भएको
चाहिँ यो चाहिँ पत्रकारहरूलाई पनि एउटा निरुत्साहित वातावरण पनि सृजना गरिरहेको छ।
यसले धेरै नराम्रो असर परिरहेको छ नेपाली प्रेस जगतमा।
अब हामीसँग केही घटनाहरू छन् जुन घटना चाहिँ पत्रकारहरूलाई समाचार लेखेकै कारण विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराधमा चाहिँ पत्रकारहरू पक्राउ परेका थिए,
मुद्दा खेप्नु परेको थियो।
तान्डव न्यूज .com अनलाइनका पत्रकार अर्जुन गिरीलाई पोखराबाट विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराधमा पक्राउ गरिएको थियो। कास्की जिल्लाका सहायक प्रहरी उपरीक्षक रविन्द्र मान गुरुङका अनुसार त्यहाँका स्थानीय व्यापारी विपेन्द्र राज बतासले पत्रकार गिरी विरूद्ध सीआईबीमा मुद्दा दर्ता गराएका थिए। सोही अनुसार पत्रकार गिरीलाई प्रहरीले पक्राउ गरेको थियो। पत्रकार गिरीले व्यवसायी विपेन्द्र राज बतासले जग्गा स्वामित्वका विषयमा छल गरेको सम्बन्धी समाचार प्रकाशित गरेका थिए केही समय अगाडि। बतासले उक्त समाचारका कारण आफ्नो बदनाम भएको भन्दै मुद्दा दर्ता गराएका थिए।
हो दिपा, यो पक्कै पनि एक आपसमा मनमुटाव होइन, आपसी सौहार्द नभएको अवस्थामा चाहिँ होइन पत्रकार र व्यापारीको अब सम्बन्ध के कस्तो थियो होइन त्यो हाम्रो सरकारको विषय भएन। तर पनि अब यसरी हेर्दाखेरि चाहिँ नि पत्रकारलाई चाहिँ दुःख दिनकै कारणको लागि, किन भन्दाखेरि पोखरादेखि तुरुन्तै यहाँ समातेर ल्याएर सिआइपीमा
राख्यो,
काठमाडौँमा राख्यो र पत्रकार उहाँ स्वयं पत्रकार हो कि होइन भनेर प्रेस काउन्सिलसँग प्रश्न गर्दाखेरि पनि प्रेस काउन्सिलले चाहिँ नि उहाँको यो जुन सञ्चार माध्यम छ त्यो यहाँ दर्ता भएको छैन भनेर सानो मिस्टेकले गर्दाखेरि उहाँ पक्राउ पर्नु भएको हो। किन भन्दाखेरि यदि उहाँ पत्रकार हो भनेर प्रेस काउन्सिलले बाकायदा चिठी लेखेर पठाएको भए प्रहरीले पनि यो सिधै प्रेस काउन्सिलमा पठाउने इस्यु थियो र यो समाचारको विषयलाई लिएर चाहिँ यो यसरी साइबर क्राइम लाग्दैन थियो होला पक्कै पनि उहाँलाई। र धेरै पक्षको कमजोरीका कारणले चाहिँ नि उहाँले दुःख खेप्नुभयो होइन, उहाँलाई चाहिँ अपराधी जसरी व्यवहार भयो। यो पनि एउटा आश्चर्य लाग्ने एउटा केस हो र फ्रिडम फोरम आफै पनि यो केसमा इन्भल्भ भएको थियो।
त्यसै गरी अभिव्यक्ति स्वतन्त्रता विरोधी पछिल्लो 3 महिनामा 2000 घटनाले व्यापक चर्चा पायो। यी घटनाहरू जस्तै ज्ञानेन्द्र साई, उनी चाहिँ एक भ्रष्टाचार विरोधी अभियन्ता पनि हुन् होइन, उनलाई चाहिँ पत्रकारहरूलाई गाली गरेकै कारणले पक्राउ गरियो र पत्रकारहरू स्वयंले नै उनी विरुद्ध चाहिँ विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराधमा चाहिँ मुद्दा दर्ता भएको थियो। जबकि नेपाल पत्रकार महासंघ आफै धेरै लामो समयदेखि चाहिँ विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराधमा चाहिँ कसैलाई पनि पक्राउ गर्नु हुँदैन भनेर खारेज गर्नुपर्छ भनेर चाहिँ आन्दोलनमा उत्रिरहेको सन्दर्भमा पत्रकार आफैले एकजना अभियन्तालाई विद्युतीय कारोबार ऐन अन्तर्गतको साइबर क्राइममा चाहिँ मुद्दा दर्ता गर्नु आफैमा यो एउटा चाहिँ आश्चर्यजनक र दुर्भाग्यपूर्ण पनि रह्यो यो घटना। र यो घटनाले चाहिँ पत्रकारहरू आफैलाई पनि जुन रूपमा चाहिँ आन्दोलित भइरहेको अवस्था थियो त्यसलाई चाहिँ एक किसिमको चाहिँ निरुत्साहित वातावरण पनि यसले केही हदसम्म चाहिँ सृजना गर्यो यो घटनाले पक्कै पनि। यो घटनामा खास गरी भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा परिचित ज्ञानेन्द्र साई पत्रकारलाई गाली गरेको कारण पक्राउ परेका थिए। साईलाई कर्णाली प्रदेश र सुर्खेतका पत्रकारहरूले चाहिँ विद्युतीय कारोबार ऐन अन्तर्गतको साइबर अपराधमा उजुरी दिएका थिए। त्यस्तै अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप हुने गरी युट्युब च्यानल मेम नेपालका प्रस्तोता प्रणेश गौतमलाई चलचित्र वीर विक्रम 2 को समीक्षा गरेका कारण विद्युतीय कारोबार ऐन अन्तर्गतको साइबर अपराधमा पक्राउ गरियो। उक्त चलचित्र निर्देशक मिलन च्याम्सले गौतमद्वारा गरिएको समीक्षाले चलचित्र बदनाम भएको र दर्शकमा नकारात्मक छवि गएको भन्दै साइबर अपराध मुद्दा दर्ता गराएका थिए। उक्त विषयको चौतर्फी विरोध भएको थियो।
पक्कै पनि हो दिपा, र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले यस विषयमा व्यापक विरोध जनाएपछि अदालतले पनि युट्युबर प्रणेश गौतमलाई साधारण तारिखमा रिहा गरेको थियो र उहाँ चाहिँ 1 हप्तासम्म पुलिसको कस्टडीमा रहनु भएको थियो।
1 हप्तासम्म हिरासतमा रहनु भनेको होइन,
सानो कुरा होइन,
सानो कुरा होइन,
त्यही त। र बोलेकै कारण पक्राउ पर्ने कानून नेपालको प्रजातान्त्रिक पद्धतिको ठिक विपरीत छ र यो ऐन पक्कै पनि खारेज गर्नै पर्छ दिपा, किन भन्दा भोलि तिमी हामी यो पोडकास्ट गरेको कारणले पनि पक्राउ पर्ने हो कि भन्ने डर पो हो कि।
त्यो पनि हुनसक्छ किनभने अभिव्यक्तिको एउटा माध्यम पडकास्ट पनि हो र अरू पनि थुप्रै माध्यमहरू छ र जुन माध्यमबाट हामीले चाहिँ अभिव्यक्ति गरेकै कारणले गर्दा चाहिँ विद्युतीय कारोबार ऐन अन्तर्गतको साइबर अपराधको मुद्दा हामीले पनि खेप्न नपर्ने हो कि भन्ने स्थिति नआउन भन्न सकिँदैन
सकिँदैन। र त्यस्तै यही 3 महिनाको बीचमा चाहिँ सूचनाको हक अभियन्ता एकजना वीरगंजमा नराम्रोसँग उहाँलाई चाहिँ प्रताडित गरेर कुटपिट भएको थियो उहाँमाथि र उहाँ चाहिँ नि वीरगंज उपमहानगरपालिकाको वडा नम्बर 3 को कार्यालयमा सूचना माग गर्दा उक्त वडाका अध्यक्ष बैजुलाल सवारनकार लगायतले यादवमाथि कुटपिट गरेका थिए र यादवलाई कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा चाहिँ भाइरल भएको थियो र हामीले पनि मलाई लाग्छ ट्विटर र फेसबुक मार्फत त्यसलाई अलि धेरैजना समक्ष पुर्याउनको लागि हामीले पनि सानो केही रोल खेल्यौँ कि जस्तो लाग्छ मलाई। र यादव वडा कार्यालय सडक निर्माणका लागि चाहिँ लाग्ने खर्चका विषयमा सूचना लिन कार्यालय पुगेका थिए र यादवको अनुहारमा चोट लागेको थियो भने उनको मोबाइल फोन भाँचिएको थियो। त्यो कुटपिटको क्रममा उहाँको मोबाइल फोन पनि तोडिएको थियो र घटना लगतै वीरगञ्ज जिल्ला प्रहरी कार्यालयले यादवमाथि आक्रमण गर्ने मध्ये समीम अली अन्सारीलाई पक्राउ गरेको थियो भने अन्यको खोजी कार्य जारी छ भनेर वीरगञ्ज पुलिसबाट हामीले यस्तो खबर पाएका थियौँ। यी सबै घटनाहरूले के देखाउँछ भने दिपा, यो पछिल्लो तीन महिनामा पत्रकार तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधारहरू निकै कष्टकर रहेको जस्तो देखिन्छ। यो पछिल्लो तीन
महिनाकर वातावरण नै सृजना भयो
र किनभने योभन्दा अघिल्लो तीन महिनाको यदि हामी तथ्याङ्क केलाउने हो भने जम्मा 28 घटना घटेका थिए र त्यसमा 60 पत्रकारहरू प्रभावित भएका थिए भने यो महिना चाहिँ 7 घटनाको वृद्धि भएको छ। यो वृद्धिले नै के देखाउँछ भने अभिव्यक्ति स्वतन्त्रताको स्थिति हाल नेपालमा निराशाजनक देखिन्छ।
भनेपछि चाहिँ पत्रकार विरुद्धको हिंसाका घटनाहरू अघिल्लो तीन महिना भन्दा यो पछिल्लो तीन महिना चाहिँ बढ्ने क्रम नै जारी छ। त्यसै गरी अस्मिता, हामीले अहिलेको यो माहौललाई निहाल्ने हो भने पछिल्लो समयमा आइरहेका विधेयक तथा कानूनहरूले पनि पत्रकारहरूलाई सहज वातावरण नभएको देखिन्छ। त्यसै गरी जनप्रतिनिधि, प्रहरी, प्रशासन, राजनीतिक दलका कार्यकर्ताहरूले प्रेस स्वतन्त्रतामाथि गरेको हस्तक्षेपले थप भयावह स्थिति सृजना भएको छ।
फ्रिडम फोरम सबै सरकारवाला समक्ष के आग्रह गर्न चाहन्छ भन्दाखेरि, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरौं हामी, यसको लागि अग्रसर रहौं र दिपा, लोकतन्त्रको खम्बाको रूपमा रहेको प्रेस स्वतन्त्रतालाई मौलाउने वातावरण बनाउन हामी सबैको दायित्व हो, यो हामी सबैको दायित्व हो र हामी सबै यसको संरक्षणका लागि अग्रसर हुनुपर्छ।
यहाँहरूले सुन्नुभयो, पत्रकारहरू विरुद्ध हिंसा बढ्दो छ, यो माहौल सँगसँगै पछिल्ला दिनहरूमा प्रेस स्वतन्त्रता माथिको हस्तक्षेपले अझ अप्ठ्यारो परिस्थितिको सृजना भएको छ। आजलाई फ्रिडम चौतारीको पडकास्टको श्रृङ्खला यहीँ बिसाउन चाहन्छु। म सहजमान श्रेष्ठलाई पनि बिदा दिनुहोस्। धन्यवाद।